तालिबान को दफ्तर के लिए जगह दी है। लेकिन ये भी फिर कहा जाता है कि तालिबान के बनाने में ये जो ममालिक हैं कतर, बहरीन और सऊदी अरब, इन्होंने काफ़ी माली पैसे जो हैं वो भी मुहैया किए थे 1980s में। लेकिन खैर, हम पीछे नहीं जाना चाहेंगे। फिर आप जबकि आप कह रहे हैं कि कतर जो है उसका वो न्यूट्रल है पूरे मामले में, तो जनरल लाहिल शरीफ का जो दौरा है, फिर इसका मकसद क्या है और क्या आप इसकी अहमियत देखते हैं इस पूरी कोशिशों में?
दो तीन चीज़ें भी देखनी पड़ेगी। आपकी बात बिल्कुल सही है कि किसी दौर में 80 की दहाई में इन ममालिक का बड़ा मार्ग रहा है तालिबान सपोर्ट में, आप कह सकते हैं आपकी बात है। अभी अभी लाहिल शरीफ का मेरा ख्याल यही है कि हमें एक ऐसी जगह चाहिए जहाँ पर सब ममालिक तीन वैसे हम जो तीन फरीक हैं जिनको शामिल किया जाता है, अमेरिका पे लाजिम बात है, लाजिम फरीक है अफगान जाने, लेकिन पाकिस्तान, अफगानिस्तान और तालिबान, इनका क्योंकि तालिबान का ऑफिस अगर आप याद करें कर रही थे तो दौर में जब पहली बार स्टैब्लिश हुआ तो थोड़ी सी अपील हमेशा कर रही थी आपकी तरफ से जो पहली बॉक्स होने लगी तो उन्होंने कहा हम यहाँ पर इमारत इस्लामी का नाम लेंगे। लेकिन इमारत इस्लामी का नाम कर रही साहब की हुकूमत ने कहा नहीं, इसके कम का मतलब है कि ये तो हम एक्सेप्ट कर लेंगे या तस्लीम कर लेंगे कि तालिबान एक पोलिटिकल फोर्स है, उस वजह से वहाँ पर वो स्टॉल हो गई थी अपर शुरू वाली। तो अभी जो राहिल साहब गए हैं वहाँ पर मेरा ख्याल जाती ख्याल ये है कि वो इसमें हुकूमत का कोई किरदार अदा करना चाहेंगे। सेंटकॉम, मैं आपको पहले भी आपसे अर्ज किया था, वहाँ पर सेंटकॉम की प्रेजेंस है, सेंटकॉम का हेड ऑफिस है और चूंकि अमेरिकन वहाँ पर पाए जाते हैं इसलिए इसकी फैसिलिटेशन मेरा ख्याल ये है कि राहिल साहब वहाँ जाकर सेंटकॉम से भी डिस्कशन करेंगे और वहाँ पर जो दूसरे कतरी हैं पर आपको याद हो एक दौर में उन्होंने कहा था जो हमारे प्रिजनर्स हैं, जो हमारे कैदी हैं जो कि गुआंतानामो बे में थे, तालिबान ने कहा था कि इनको आप रिलीज करें और कतरी में एक हद तक एक्सेप्ट भी कर लिया था कि हाँ ठीक है हमारे पास इनको यहाँ एक न्यूट्रल प्लेस में रखा जाए ताकि नेगोशिएशन का अमल पेश किया जाए। तो मेरा ख्याल है सबसे बड़ी वजह राहिल साहब की जाने की जो चीज़ें नजर आ रही है
जी बिल्कुल। और ब्रिगेडियर साहब आपको याद होगा कि जब मरी मुज़ाकरात का पहला राउंड था तो उसमें कतर में जो मौजूद तालिबान हैं उन्होंने इस पर तहफ़ुज़ात का इजहार किया था और इसको मानने से उन्होंने इनकार किया था कि ये मुज़ाकरात जो हैं इसमें उनकी मर्ज़ी जो है वो शामिल नहीं है ना उनका कोई बंदा है। फिर 6 फरवरी को जो थर्ड राउंड हुआ था, चार जो फरीकी ममालिक हैं उनका जो इजलास हुआ था उसमें हमें याद है ये तय पाया था कि कतर में मौजूद जो तालिबान हैं उनको अप्रोच किया जाएगा ताकि उनको भी मुज़ाकरात की मेज़ पर लाया जा सके। अब सवाल ये बनता है कि अगर जिस तरह जनरल राहिल शरीफ की मुलाकातें भी हुई हैं और ये कहा जा रहा है कि उन्होंने कतर के अहदेदारों से मुलाकात इसी वजह से की है ताकि अफगान अमल जो है इसको आगे बढ़ाया जा सके और कतर इसमें अपना किरदार अदा कर सकें, तो अगर कतर और पाकिस्तान मिलकर वहाँ पर मौजूद कतर में मौजूद तालिबान पर प्रेशर डालता है कि वो मुज़ाकरात की मेज़ पर आ जाएं, तो आपको लगता है कि वो आ जाएंगे?
मैं बहुत उम्मीद हूँ इस बार, इसलिए कि जो अफगानिस्तान में जो बड़े धड़े हैं तालिबान के मुलाजमत की डेथ से पहले अगर आपको याद हो तो ये जो कतर वाला इनिशिएटिव था ये मुलाजमत की साइड से ही चला था उसी वक्त और उन्हीं के कहने के ऊपर उनकी मर्जी के हिसाब से एक ऑफिस को रख गया था ताकि हम एक न्यूट्रल जगह, बिकॉज अफगान साइड से कोई लोग भी तैयार नहीं हो रहे थे कि वो पाकिस्तान में बातचीत करें, काबुल में बातचीत करें, अमेरिका में बातचीत करें या इवन सऊदी अरब भी एक्सेप्ट हो रहा था, तो कतर को लाया गया था। अब आगे आपकी बात जब आप कह रही हैं कि क्या अच्छा ये जो कतर में तालिबान पाए जाते हैं वो भी उनका एक सोल रिप्रेजेंटेटिव आपको याद है आगा शुरू में हुआ करता था, ये आगा मुझे अगर मुझे नाम सही याद आ रहा था ये आगा होता कहने पर गया था। तो हम ये नहीं कह सकते कि वो कोई नया धड़ा नहीं है तालिबान का, इन्हीं का हिस्सा है। हाँ उनको इस इस्तेमाल नहीं किया गया बीच में कर्री हुकूमत के दौरान रिजर्वेशन की वजह से, और मेरा ख्याल है कोई ऐसी बड़ी बात नहीं होगी कि वो शामिल ना हो। और क्योंकि तालिबान में इस वक्त जो तीनों से तीन खड़े पाए जाते हैं बड़े, एक एक जो अभी मुला मंसूर अख्तर मंसूर वाला है जो कि सब कुछ कंट्रोल में है, दूसरा मुला रसूल वाला है, ये जो बड़े खड़े हैं, और मेरा ख्याल है जो तीसरा धड़ा है वो बड़ा अभी इस काबिल नहीं है कि वो कोई प्रेशर एक्सर्ट कर सके। तो मुझे तो बहुत उम्मीद है कि ये जो कतर वाले तालिबान, बल्कि किसी को देखा जाए तो मेरा ख्याल है कतर में कोई ऐसी तालिबान ऐसी नहीं है, सिर्फ एक ऑफिस उनको चाहिए था और उस ऑफिस का उन्होंने बड़ा सही इस्तेमाल किया अभी। और राही साहब मेरा ख्याल है राजी करना क्या, मैं तो यूज के अगला
ओके ठीक है ब्रिगेडियर साहब हमारे साथ रहिए। ठीक, आप पर उम्मीद है कि कोई आउटकम जो है इस दफ़ा इस कोशिशों का निकलेगा, हमारे साथ रहिए। काबुल चलते हैं, ज़ुबैर बाबकर खेल साहब हमारे साथ हैं। अस्सलाम वालेकुम ज़ुबैर साहब। ज़ुबैर साहब, ये जो 6 फरवरी को थर्ड राउंड हुआ था इसमें ये भी थेप आया था कि चीन जो है वो तालिबान पर अपना इन्फ्लुएंस जो है असर रसूख का इस्तेमाल करके उन्हें राज़ी करेगा बातचीत के लिए, अमेरिका अपना असर रसूख इस्तेमाल करेगा, और पाकिस्तान जिस तरह आपको नज़र आ रहा है आज भी जनरल अहिल शरीफ साहब इस सिलसिले में कतर में मौजूद हैं, वो अपना असर रसूख इस्तेमाल पाकिस्तान जो है बज़ाहिर कर रहा है। ये बताइए कि अफ़गानिस्तान, उन्होंने कोई ख़बर है कि किसी धड़े को, तालिबान के किसी धड़े को अप्रोच किया है, कोई उन्हें कामयाबी हुई है? ख़ास तौर पर मुल्ला रसूल का जो धड़ा है उसके बारे में कहा जा रहा था कि उनसे रابطہ जो है वो अफ़गान हुकूमत करेगा, किसी कामयाबी की इत्तला है?
अफगानिस्तान में तो मैं कहूँगा कि इधर अफगानिस्तान के अंदर जो है वो ज्यादातर जो तालिबान फाइटर्स है वो इधर मसरूफ है। अगर हम बातचीत के बात करते हैं तो जाहिर है कि तालिबान का जो पॉलिटिकल विंग है जिसका दफ्तर है कतर में, वो मुजाकिरात में आएंगे और वो लीड करेंगे सारे बातचीत को। तो अब तक जो तालिबान की बात आती है तो अफगानिस्तान में उनके सिर्फ जो कमांडर्स है जंगजू है वो मसरूफ है, और उनके साथ मेरे ख्याल में अब तक हुकूमत का की रास्ते की बात भी नहीं आती। लेकिन मुला रसूल जो है वो उन्होंने खुद ये ऐलान किया था कि वो तैयार है, कच्चर हफ्ते पहले ऐलान किया था अगर मुजाकिरात शुरू होते हैं तो वो भी आएंगे मुजाकिरात में। तो ये वाजे बात है, और अब तक अफगान हुकूमत ने कोई ऑफिशियल तौर पर ऐसी कोई बात नहीं की है कि उन्होंने मुला रसूल का जो ग्रुप है उनके साथ रब्ता किया होगा।
हमारे पास ये इत्तला है ज़ुबैर साहब के बज़ाहिर जो हिकमतियार का ग्रुप है हिज्ब इस्लामी और हकानी नेटवर्क, तो उस पर कहा जाता है कि पाकिस्तान उसको राज़ी करना कोई बड़ा वो नहीं है, पाकिस्तान का काफ़ी उधर असर रसूख है, तो वो भी आ जाएंगे। मुल्ला मंसूर जो है वो पहले ही राज़ी है, मुल्ला रसूल जो है उन्होंने भी इनडायरेक्टली कहा है कि हाँ हम बात करेंगे। ताज़ा इत्तलात ये हैं। अब कौन से ऐसे तालिबान के धड़े मौजूद हैं अफ़गानिस्तान में जो आपकी नज़र में इस वक्त हट धर्मी दिखा रहे हैं और बातचीत के लिए तैयार नहीं है?
सिर्फ ये शक जाहिर होता है कि हकानी नेटवर्क जो है वो अब तक बहुत ज्यादा जो हम फंडामेंटलिस्ट कहते हैं ज्यादातर वो ग्रुप है, और उनका ज्यादा हाथ जो है ये जो बड़े अटैक्स बड़े बड़े हमले अफगानिस्तान में किए गए हैं उनके पीछे हकानी नेटवर्क का हाथ था, तो इसलिए ज्यादा तवक्को नहीं की जा सकती कि हकानी नेटवर्क कितनी आसानी से वो आगे आएंगे मुजाकिरात में। लेकिन जब तक हम देख रहे हैं कि अब तक जो कहा गया है अफगान ने कहा है और बैन अवी सतह पर ये कहा गया है कि हकानी नेटवर्क को पाकिस्तान के जो कुछ इदारे हैं उनका सपोर्ट हासिल है, तो इससे कुछ उम्मीद आती है और यह हो सकता है कि वो भी इस मुजाकिरात में शामिल हो। लेकिन मेरे ख्याल में हकानी नेटवर्क जो है वो तालिबान का एक हिस्सा है, तालिबान का जो इमारत है उनका हिस्सा है, वो खुश नहीं होंगे कि एक मुस्तकिल तौर पर मुज़ाकरात में शामिल हो जाए। और जाहिर है कि
लेकिन मरी मुज़ाकरात में हकानी नेटवर्क का नुमाइंदा बैठा था, उसने शिरकत की थी।
जी हाँ जी हाँ, तो वो तालिबान का जो लीडरशिप है या पॉलिटिकल विंग है उनके मशवरे के साथ के बाद ही आएंगे। और तालिबान और हकानी नेटवर्क का हदफ और जो एजेंडा है और पॉलिसी जो है वो एक ही होगा, उनके पॉलिसी मुख्तलिफ नहीं हो सकते। तो मेरे ख्याल में अगर तालिबान का पॉलिटिकल विंग जो है वो जो जब जिस तरह आज खबर आया कि पाकिस्तान के फौज के जो सरबराह है वो कदर खतर में है, और ये बिल्कुल वाज बात है कि उनका सफर का एक ही हदफ हो सकता है कि उधर तालिबान का जो सियासी दफ्तर है उनके साथ बातचीत होगी। क्योंकि अब तक अफगान एहलकार जो है उन्होंने ये बताया है कि कल जो होने वाला मीटिंग है उनमें तालिबान के साथ मुज़ाकरात शुरू करने की तारीख का ऐलान होगा। तो ये बहुत अहम मसला है कि इससे पहले शरीफ जो है वो कतर गए हैं, तो ये इस बात को और भी कंफर्म करती है और उनको ज्यादा बावर जो ट्रस्टेड हम कहते हैं वो बनाते हैं।
ओके, आप दोनों मेहमान हमारे साथ रहिए, कुछ कॉलर्स हैं उनको भी हम सुनना चाहेंगे। और सबसे पहले हम चलते हैं लकी मरवत इनाम साहब, इनामुल्ला हक साहब, आप क्या कहना चाहेंगे? अस्सलाम वालेकुम जी इनाम साहब।
एक सवाल मेरा ये है कि ये जो खिचड़ी पक रही है इसकी असल सूरत हाल या पोजीशन को वाज़े क्यों नहीं किया जा रहा कौम के सामने? और दूसरा सवाल मेरा ये है कि अफगान हुकूमत और तालिबान में मुज़ाकरात के लिए जो कोशिशें हो रही है इसमें ईरान को क्यों शामिल नहीं किया जा रहा? थैंक यू
जी, शुक्रिया आपका। ये क्वेश्चन हम रखेंगे अपने पार्टिसिपेंट्स के सामने। मुरीद खान मियावाली से उनको भी सुनते हैं। अस्सलाम वालेकुम मुरीद साहब।
अस्सलाम वालेकुम जनाब, दोस्त से अलफियत कर रहा हूँ। मेरा मेहमानों से सवाल है कि क्या सिविलियन हुकूमत पर एतमाद नहीं है तालिबान का, इसकी वजह से फौजी सरबराह से वो कोई जमानत लेना चाहते हैं, क्या क्या वजह है, क्यों जनरल साहब क्यों गए हैं? बहुत मेहरबानी।
ओके, उसकी वजह जो है वो तो ब्रिगेडियर साहब ने मकसद बता दिया दौरे का। शुक्रिया कॉल करने का मुरीद साहब। खानक मेरे फरीदी कुहार से जी, अस्सलाम वालेकुम खानक मेरे फरीदी साहब
जी। अस्सलाम वालेकुम
जी। वालेकुम सलाम।
ब्रिगेडियर साहब से मेरा एक ही क्वेश्चन, तालिबान मुज़ाकरात में शामिल होंगे नहीं होंगे वो तो पता चल जाएगा, लेकिन तालिबान का मेजर डिमांड जो शुरू से है कि अमेरिका को अफगानिस्तान से निकलना होगा और निकलना चाहिए। अमेरिका कहाँ तक कुर्बानी इस मामले में दे सकता है, आया वो राजी होगा या नहीं होगा? और अगर अमेरिका हिचकिचाता है या हेर फेर से काम लेता है तो इसमें चीन और पाकिस्तान अमेरिका पे कितना दबाव रख सकता है कि अफगानिस्तान छोड़ दे ताकि इस इलाके में अमन आ जाए? थैंक यू वेरी मच
जी, शुक्रिया आपका। ब्रिगेडियर साहब, आपने हमारे कॉलर्स को सुना, आप अगर प्लीज मुख्तसरन उसका जवाब देना चाहें इस इशू पे, मुख्तलिफ जी पहलुओं से उन्होंने बात की है जी।
मैं पहला सवाल ये जो
इनाम साहब ने जी
जी आखिरी सवाल जो आया था तीसरा सवाल मैं रिवर्स ऑर्डर में जाऊंगा कि क्या अफगानिस्तान से अमेरिका को, क्योंकि तालिबान की डिमांड हमेशा से रही है कि हम चाहते हैं कि यहाँ पर जो बाहर की कुवतें आई हैं, जो एक्सटर्नल फोर्सेज आई हैं, उनको यहाँ से निकलना चाहिए ताकि हम अपने मसाइल को हल कर सकें। बिल्कुल सही बात करते हैं तालिबान
नहीं, लेकिन यहाँ पे तालिबान ऑलरेडी फ्लेक्सिबिलिटी दिखा चुके हैं, मरी जो मुज़ाकरात है उसमें वो बैठ चुके हैं, और इससे पहले भी मुज़ाकरात की जो कोशिश की गई तो वो यहाँ पे कुछ इस इशू पे उन्होंने कुछ लचक दिखाई है, क्योंकि उस वक्त मरी मुज़ाकरात में भी जब वो बैठ बातचीत कर रहे थे उस वक्त तो अमरीकी मौजूद थे अफगानिस्तान में।
अमेरिका को भी दिखानी पड़ेगी, कुछ तालिबान को दिखानी पड़ेगी, कुछ टाइम फ्रेम देना पड़ेगा अमेरिका को कि वो इस टाइम फ्रेम में यहाँ से चीजों को ठीक करने के बाद या नहीं ठीक ले सकती है. तमाम फोर्सेज को निकलना पड़ेगा ताकि अफगानिस्तान अपने फैसला खुद करे. हाँ, इमीडिएट जिसको कहते हैं कि कल उठाएं सामान और चल पड़े, वो मुश्किल होता है किसी भी जगह पर. एक बहुत बड़ा वक्त गुजारा है, 10 साल से ऊपर हो गए हैं अमरीकनों को यहाँ आए हुए. इस जंग में उन्होंने कुछ कामयाबियाँ हासिल की, कुछ नाकामियाँ हासिल की. तालिबान कामयाबियाँ हासिल करते रहे हैं. अभी निगोशिएशन के बगैर तो कोई मसला नहीं हल होता, इसलिए अमरीका को निकलना पड़ेगा. जहाँ तक बात वो कर रहे थे कि पाकिस्तान चीन पर कितना दबाव डाल रहे थे, तो बात दबाव की नहीं है सकत, बात इस मसले को हल करने की है. इस मसले को हल करने के लिए ये जो तीन हम इकट्ठे बैठे हैं चारों, अफगानिस्तान, पाकिस्तान, चीन वगैरह, तो इस मसले को हल करने के लिए वो कहते हैं गेवर से कुछ देना पड़ेगा, कुछ देना पड़ेगा.
सही.
अच्छा, दूसरा सवाल था जो कहते हैं कि सिविलियन हुकूमत पे एतमाद नहीं है, इसलिए आर्मी को दिखाई में रखना है. बात एतमाद की नहीं है, बात ये है कि हम किस हद तक पाकिस्तान आर्मी का इन्फ्लुएंस रहा है अमरीका के साथ भी या तालिबान के साथ भी. सिविलियन हुकूमतें तो आती जाती रही हैं, लेकिन आर्मी अगर आप देखें तो 1978 उस वक्त से लेकर ये चीज़ें चलती रही हैं, और इल्ज़ाम भी पाकिस्तान पर लगता रहा कि जी फौज इन्वॉल्व रही है. बर ये हकीकतें हैं, इन हकीकतों से आँख नहीं झपकना, हमें बंद करनी चाहिए. तीसरा जो था ईरान का एक सवाल जो उन्होंने पहले कॉलर ने कहा था, मैं उनका उसका छोटा सा एक जवाब देना चाहूंगा. देखिए, ईरान एक बहुत एक्टिव पार्टी है, बिल्कुल उसका रोल बनता है, इसलिए कि हाँ, पाकिस्तान अफगानिस्तान के मुकाबले में ईरान का रोल इतना नहीं रहा, ना ईरान ने इतना नुकसान उठाया जितना पाकिस्तान ने इस जंग से नुकसान उठाया है, इसीलिए शायद उनको शामिल नहीं किया गया उस हद तक. लेकिन इसके बाद के अमल में जब ये मुज़ाकरात आगे बढ़ते हैं, तो मुझे ये कहते हुए कोई वो कहना चाहिए, मुझे राजी तौर पर राजी है कि ईरान को भी इस अमल के अमल का हिस्सा होना चाहिए.
ठीक है, राइट, ओके. ब्रिगेडियर साहब हमारे साथ रहिए, बहुत शुक्रिया आपका. बाबकर खेल साहब, कल जो फोर्थ राउंड होने जा रहा है, इसका एक हदफ जो रखा गया है वो ये है कि अफगान हुकूमत और तालिबान के माबेन बराह रास्त मुज़ाकरात के लिए डेट जो है वो फिक्स की जाएगी. उनकी लाइन ड्रॉप हो गई है. ब्रिगेडियर साहब, इसका अगर आप जवाब दें, ये डेट फिक्स करना अफगान हुकूमत और तालिबान धड़ों के दरमियान बराह रास्त मुज़ाकरात के लिए कल के इजलास में, ये आपको लगता है ये अचीव हो सकेगा कल के इजलास में?
देखिए, 100% सर्टेनिटी से तो नहीं कहा जा सकता. उसकी वजूहत दो तीन है. एक तो ये है कि पहली बार अगर अफगान हुकूमत कहे कि हाँ उनका मुल्ला रसूल के साथ रास्ता हो गया है, क्योंकि मुल्ला रसूल पहले आदमी थे, उन्होंने कहा था कि हम मुज़ाकरात नहीं करते, जबकि दूसरी तरफ अख्तर मंसूर और सिराज अकानी वाली जो पार्टी थी, ये जो धड़ा है, बड़ा धड़ा जो है, ये तो मुज़ाकरात के लिए राजी है. हाँ, अभी ये कहना कबल वक्त होगा. मेरा ख्याल है कल की बातचीत से पता चलेगा कि आया किस हद तक ये रबते हो चुके हैं. पाकिस्तान की तरफ से तो मेरा ख्याल है इस किस्म के रवाबित हैं. मरी का जो राउंड हुआ था, फर्स्ट राउंड, उसमें भी ये चीज़ क्लियर हो गई थी कि ये लोग बातचीत करना चाहते हैं. अभी अफगान हुकूमत की तरफ से थोड़ी सी रिलैक्टर स्पीच ही आई थी, अगर आपको याद हो, जब इनका ये फर्स्ट राउंड मरी बात का जो जब स्टॉक स्टॉल हो गई थी, एक प्रॉब्लम यही थी, उन्होंने एक लफज इस्तेमाल किया था कि वो जो कि इरिकंसाइलेबल, और उसकी उर्दू मुझे नहीं समझ आ रही थी, मैं क्या कहूँ, वो लोग जो शायद बातचीत करना नहीं चाहते, उनके साथ क्या करेंगे. और वो कुछ इसकी शरायत की बात हो रही थी, इसके ऊपर मुख्तलिफ लोगों ने मुख्तलिफ राय दी थी. मेरी राय भी उसमें यही थी कि देखिए, हमें तमाम लोगों को एंगेज करना चाहिए और बातचीत करने से पहले शरायत का लाना.
लेकिन कुछ ब्रिगेडियर साहब, हम देख रहे हैं कि अफगानिस्तान के अंदर तालिबान के कुछ ऐसे भी धड़े हैं जो बातचीत नहीं करना चाहते, तो उनके लिए उनके साथ क्या किया जाएगा और क्या करना चाहिए आपकी नज़र में?
हाँ, एक चीज में देखिए, क्लैरिटी हमें लानी जरूरी है. वो ये है कि क्या तालिबान के कितने धड़े हैं? तालिबान के दो बड़े धड़े हैं जो मुझे नजर आते हैं, एक हकानी और जो मुल्ला अख्तर मंसूर वाला धड़ा है, बड़ा धड़ा.
एक मुल्ला रसूल भी है, वो भी काफी
एक बड़ा धड़ा है. दूसरा मुल्ला रसूल वाला है, वो मुल्ला रसूल वाला چھوٹا دھڑا ہے جو کہ ملٹنسی پہ زیادہ یقین کر رہا تھا فی الحال, لیکن ان کی فالوئنگ کتنی ہے, ان کا گروپ کتنا بڑا ہے, ان کی طاقت کتنی ہے, اس کے اوپر کوشچن مارک ابھی بھی ہیں. جبکہ یہ جو دو دھڑے ہیں یہ زیادہ تر چیزوں کو کنٹرول کرتے رہے ہیں, اور وہ بعد میں ایمرج ہوا ہے. اگر آپ کو یاد ہو اس وقت ملا عمر کی ان کی جگہ کس نے لینی تھی, اس وقت ملا منصور کا نام اس طرح لیا گیا تھا کہ وہ کہہ رہے تھے کہ شاید میں بھی ایک کنٹینڈر ہوں, لیکن پھر تمام نے راضی ہو کے اور ملا منصور کا اکثر منصور کا نام لیا تھا. تو میرا خیال ہے کہ اتنا بڑا دھڑا نہیں ہے جو انڈیپینڈنٹلی لڑ سکے گا. یہ بھی ایک چیز دیکھنے کی ہے کہ کون لڑے گا, کس نے لڑے گا.
جی اوکے بریگیڈیئر صاحب, آخر میں یہ بتائیے گا کیونکہ یہ نہیں کہا جا رہا ہے کہ چار فریق کی جو اجلاس ہے اس کے کتنے راؤنڈس چلنے ہیں, ابھی فورتھ راؤنڈ کل ہوگا, تو آپ کو کیا لگتا ہے یہ جو ہے کب تک یہ سلسلہ چلتا رہے گا, کیونکہ یہ کہا جا رہا ہے کہ اصل ایشو پہ آنے کی ضرورت ہے, اور وہ ہے افغان حکومت اور طالبان کے مابین براہ راست مذاکرات کروانا.
اصل میں دیکھیں یہ خرابی کوئی ایک سال دو سال کی تو ہے نہیں, 30 سال ہو گئے افغانستان, 30 سال سے بھی زیادہ کا سب افغانستان کی بنمنے کو, چاہے وہ روسی سے لے کر ابھی تک ہے. تو ہمیں وقت تو دینا پڑے گا اور وقت دینا بھی چاہیے. اگر ہم ہمت نہیں ہارنی چاہیے, دیکھیں آکسیجن بہت ضروری ہوگی, بات چیت ہی آپ کو امن کی طرف لے کے جا سکتی ہے. ہم یہ نہیں کہہ سکیں گے کہ نہ ہمیں یہ کہنا چاہیے کہ یہ چوتھا گاؤں اس میں لازمن ہم کو زندگی, لیکن بات چیت سے آگے چیزیں چلیں گی. کوئی ناراض ہوگا, کوئی نہیں ناراض ہوگا, دنیا کا نام بھی سیکھ سکتا ہے.
جی
افغانستان پاکستان دنیا کو لپیٹ کے رکھا ہے, اس کو کم کرتے کرتے ختم کریں. تو اگر ہم یہ کہہ دیں گے کہ جی یہ نہیں ہوا اور ابھی ایک نیا ریلی نہیں, اسی پہ چلیں. دیکھیں سر, اس کے ساتھ ساتھ آپ کو دیکھ رہے ہوں اگر آپ کو, تو جس کو کہتے ہیں ٹریک ریڈی چل رہا ہے پاکستان میں, ڈیلیگیٹ کا ڈیلیگیشن آیا ہوا ہے ان کے جو اسمبلی کے اسپیکر ہیں ان کی سربراہی میں.
اوکے بریگیڈیئر صاحب, ہم آپ کو دوبارہ کال کرتے ہیں کیونکہ آپ کی لائن جو ہے اس میں کافی شور ہے, آپ کی آواز کٹ کٹ کے آ رہی ہے ہم تک. اور نیکسٹ سیگمنٹ پہ ہم نے جانا ہے, اور اس میں پٹھان کوٹ کے حوالے سے جو پیش رفت ہوئی ہے کچھ اس پہ ہم آپ سے بات کرنا چاہیں گے. ہم نے سینیٹر نحال ہاشمی جو ہے پی ایم ایل نون کے سینئر رہنما, ان کو بھی مدعو کیا ہے, اس وقت ان کی لائن نہیں مل رہی ہے. اس کے علاوہ انڈین انالسٹ جو ہیں وہ بھی ہمارے ساتھ ہوں گے, لیکن اس وقت ہم ایک بریک لیتے ہیں. اور سامعین آپ بھی ہمیں کال کر سکتے ہیں, اپنی جو آپ کی رائے ہیں اس پٹھان کوٹ حملے کے حوالے سے, جو تحقیقات جاری ہیں اس حوالے سے ہمارا ٹول فری نمبر 0800-777-789 پہ. اس وقت ایک بریک لیتے ہیں, بریک سے واپس آ کر پروگرام کو آگے بڑھائیں گے.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی کرنٹ لگاتے ہیں.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو, ٹیلی ویژن اور ویب پر سنوائیں گے.
ہر ماہ 3 منتخب کہانیوں پر بڑے انعامات دیے جائیں گے, لیکن پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کر کے 2 لاکھ روپے لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکا اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد, پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ, اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے اردو voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین تو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
کوآپریشن ود کنٹریز لائک پاکستان, وی آر آلریڈی پارٹنرنگ ود ان دس فائٹ اگینسٹ ٹیررزم.
کہ پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں مطلق نہ کر سکے.
غیر جانبدار بحث.
کہ ریمڈ ڈیوس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہیں کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں, ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز
اس موضوع سے اس کا تعلق. سے محمد عاطف کے ساتھ. واٹس اپ پاکستان, کیا سین ہے پاکستان؟ جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان؟ اردو voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے. مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے, ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو, ٹیلی ویژن اور ویب پر سنوائیں گے.
ہر ماہ 3 منتخب کہانیوں پر بڑے انعامات دیے جائیں گے, لیکن پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتے 2 لاکھ روپیہ لاؤ, اپنے بچیاں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد, پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے اردو voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
جی سامعین، ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید. جو آپ سن رہے ہیں وائس آف امریکا کے واشنگٹن اسٹوڈیوز سے، اور اس وقت ہم نے بات کرنی تھی پٹھان کوٹ حملے کے حوالے سے اب تک جو پیش رفت ہوئی ہے اس پر. لیکن بھارت سے ہم نے جن گیسٹ کو لائن اپ کیا تھا وہ اس وقت ان کی لائن نہیں مل رہی ہے. پروگرام کو ہم آگے بڑھاتے ہیں اور شام کی جو صورتحال ہے اس پہ ہم بات کرنا چاہیں گے. اگر ہمیں جوائن کرتے ہیں بھارت سے ہمارے گیسٹ اور پی ایم ایل نون کے سینئر رہنما، تو اس پہ بھی ہم بات کریں گے. مشتاق احمد مہر صاحب، آپ سابق سفارتکار، مڈل ایسٹ کے مختلف ممالک میں پاکستان کے رہ چکے ہیں، مشرق وسطی کی امور کے آپ ماہر ہیں، اس وقت وہ ہمارے ساتھ لائن پہ ہیں. السلام علیکم مشتاق مہر صاحب.
جی وعلیکم السلام.
جی مشتاق مہر صاحب، ابھی شام میں جاری جو خانہ جنگی ہے اس کو روکنے سے متعلق روس اور امریکہ کے مابین ایک نیا معاہدہ جو ہے، جس کو عبوری معاہدہ کہا جا رہا ہے، وہ طے ہوا ہے. یہ بتائیے گا یہ کتنی اہم پیش رفت ہے آپ کی نظر میں؟
یہ کافی امپورٹنٹ ہے جی، کیونکہ ہم چاہتے ہیں کہ کوئی بھی سٹیپ ہو جو پیس کی طرف لے جائے، اور سیریا میں جو خانہ جنگی ہو رہی ہے اس یا کیجولٹیز کم کرے، یا یہ جو وہاں پہ اٹراسٹیز ہو رہی ہیں ان کو کم کرے، تو وہ ہمیں ہیلپ کرے گا. اور خاص طور پہ چونکہ اس سارے جھگڑے میں روس اور امریکہ ایک دفعہ پھر برسر پیکار ہیں، اور یہ دونوں ملک ہیں، بڑے ملک ہیں.
جی مشتاق مہر صاحب ہمارے ساتھ ہیں؟ جی مشتاق مہر صاحب آپ ہمارے ساتھ ہیں؟ اوکے، ان کی آواز جو ہے ہم تک نہیں آ رہی ہے اس وقت. سامعین ہم دوبارہ ان کو ٹرائی کرتے ہیں، ہم دیکھتے ہیں ان کی آواز ہم تک کیوں نہیں آ رہی ہے. لیکن یہ جو معاہدہ روس اور امریکہ کے مابین ہوا ہے، اس حوالے سے جس طرح آپ نے مشتاق مہر صاحب کو سنا، وہ کہہ رہے ہیں ان کی نظر میں یہ ایک اہم پیش رفت ہے، اور اس کا طریقہ کار جو ہے ابھی تک جو خبروں میں آ رہا ہے، جو اطلاعات ہیں وہ یہ ہے کہ روس جو ہے وہ صدر بشار الاسد کی جو حکومت ہے یہ، اور ایران جو ہے وہاں پر وہ اپنا انفلوئنس جو ہے استعمال کرے گا، اور ان سے جنگ بندی جو ہے اس پر راضی کرنے کی کوشش کرے گا. دوسری جانب امریکہ کے بارے میں کہا جا رہا ہے کہ وہ شام میں موجود جو اپوزیشن گروپس ہیں مختلف، ان کو جنگ بندی پر راضی کرے گا، اور اس وجہ سے اس کو ایک اہم پیش رفت اس لیے بھی کہی جا رہی ہے، ایک طرح سے جو ہلاکتیں ہیں اس میں کمی آئیں گی. لیکن دوسری جانب یہ کہا جا رہا ہے کہ داعش جو ہے، جو ایک دہشت گرد تنظیم ہے، کل بھی انہوں نے دو دھماکوں کی ذمہ داری جو ہے وہ قبول کی ہے، جس میں 150 سے زیادہ افراد کہا جا رہا ہے کہ ان دو دھماکوں میں ان کی ہلاکتیں ہوئی ہیں. تو اس سے اگر یہ معاہدہ، جس کو عبوری معاہدہ کہا جا رہا ہے روس اور امریکہ کے بیچ میں، اگر یہ طے ہوتا ہے تو پھر اس کا مطلب جو ہے وہ یہ ہوگا کہ یہ ممالک جو ہیں وہاں مختلف جو فریقین ہیں شام میں موجود، ان کا فوکس جو ہے وہ داعش کے خلاف لڑائی پر ہوگا، اور یہ اس لحاظ سے اس کو ایک اہم پیش رفت بھی کہا جا رہا ہے. ہم دوبارہ دیکھتے ہیں اس وقت لائن پہ ہمارے ساتھ کون ہیں. جی مشتاق مہر صاحب آپ نے دوبارہ ہمیں جوائن کیا ہے. اوکے بریگیڈیئر صاحب نے ہمیں جوائن کیا ہے، اسحاق خٹک صاحب نے. جی بریگیڈیئر صاحب آپ ہمارے ساتھ ہیں، آواز آ رہی ہے آپ کو؟
بالکل.
اوکے بریگیڈیئر صاحب، اس وقت ہم شام کی جو صورتحال ہے اس پہ ہم آپ سے بات کرنا چاہیں گے، اور وہاں پہ جو جنگ بندی ہو رہی ہے، جس میں کہا جا رہا ہے کہ 5 سالوں میں شام کے اندر 250,000 افراد جو ہے اب تک ہلاک ہو چکے ہیں، اور تقریباً 1,20,000,000 افراد کہا جاتا ہے کہ یہ اس تنازع کی وجہ سے اپنا گھر بار چھوڑنے پر یہ مجبور ہو چکے ہیں. تو لیکن ابھی جو پیش رفت ہوئی ہے وہ یہ ہے کہ روس اور امریکہ کے مابین ایک جنگ بندی سے متعلق ایک معاہدہ جو ہے وہ طے پایا ہے، اور اس میں داعش جو ہے اور النصرہ فرنٹ جو ہے وہ اس معاہدے میں ظاہر ہے وہ شامل نہیں ہے, ان کے خلاف لڑائی جو ہے وہ اسی طرح چلتی رہے گی. لیکن اگر اس معاہدے پر عمل درآمد ہوتا ہے تو جو بشار الاسد کی فورسز ہے اور باغیوں جو گروپ وہاں پہ موجود ہے ان کے بیچ میں جو لڑائی ہو رہی ہے وہ رک سکتی ہے, اس کے امکانات ہے. آپ کس طرح دیکھتے ہیں اس کو, یہ کتنی اہم پیش رفت ہے اور یہ معاہدہ جو ہے یہ کتنا پائیدار ثابت ہو سکتا ہے؟
اچھا, پہلی چیز تو میں یہ کہنا چاہوں گا
جی
کہ یہ بہت جلدی ہمیں کسی چیز کو نہیں دیکھنا چاہیے. میں سیریا والا یا شام والے حالات جو دیکھ رہا ہوں اتنے اچھے سے ہو رہے ہیں کہ بہت سارے لوگ یا بہت سارے ممالک شامل ہو چکے ہیں, دوسری طرف ہے, دوسری طرف ہے, مڈل ایسٹ کے ممالک ہیں, سعودیز ہیں, سیریا خود ہے, شام ساتھ لیبین امریکہ انوالو ہو کے, تو یہ ایک کافی کمپلیکس سچویشن ہے. میں اس کو تو اس پہلے قدم کہہ سکتے ہیں کہ ہم نے ایک قدم اٹھایا ہے اچھی طرف. بالکل پہلا قدم ہوگا تو آپ ملینز آف مائلز کی اس کو کہتے ہیں نا جرنی ٹو دی ملینز تب شروع ہوتی ہے. اچھی بات ہے, معاہدوں سے ہی آخری چیز چلے گی, لیکن جو ملک ہے ان کو دیکھنا پڑے گا. بشار الاسد کو ایکسیپٹ نہیں کر رہے ہیں ایرانین, یا آپ دوسری طرف داعش والے ایکٹیو ہو گئے ہیں. اب داعش کی کریشن کے اوپر جائیں تو یہ کہانی بہت ہی طویل ہوتی جائے گی کہ وہ کیوں بنی, کہاں سے بنی, امریکہ کے نکلنے کے بعد یہ فورس کہاں سے آ گئی, تو ان کے پاس جس قسم کے ہتھیار پائے جاتے ہیں, جس قسم کی فائنانس ہے جس کو اقتصاد کہتے ہیں, یہ ساری چیزوں کو دیکھتے ہوئے اس مسئلے کا حل اتنی جلدی مجھے تو نظر نہیں آ رہا. میری نظر میں تو اس کو وقت لگے گا. ہاں, امریکہ اور روس چونکہ دو مختلف کیمپوں میں کھڑے ہیں, ایک ایک کو سپورٹ کر رہا ہے, دوسرا دوسرے کو سپورٹ کر رہا ہے, لیکن اسی کے ساتھ دو بڑے سپورٹر ایرانین اور سعودیز, ان کو بھی آن بورڈ لینا پڑے گا کہ وہ ہاتھ اٹھائیں کسی بھی پارٹی سے. یہ سپورٹ جو ہی وہ کرے گی تب آپ داعش کے خلاف کامیاب ہوں گے, جب داعش سے ان کی جس کو لائف لائن کہہ سکتے ہیں, چاہے وہ فائنینشل ہے چاہے وہ ملٹری کی ہے, تو اس کو ختم کریں گے. تو
ٹھیک, اوکے. لیکن اس سے پہلے کہ بھارت کا جو ٹاپک ہے بریگیڈیئر صاحب اس پہ ہم جائیں, اور اس پہ بھی باقی گیسٹ ہمیں نہیں مل رہے ہیں. منیش کمار صاحب نے ہمیں جوائن کیا ہے بھارت سے, ان کو ہم خوش آمدید کہتے ہیں. لیکن شام کے حوالے سے آخری سوال جو ہے, کیونکہ مشتاق مہر صاحب کی لائن ڈراپ ہو چکی ہے, آپ سے میں یہ کرنا چاہوں گی. ہم نے دیکھا کہ اس ماہ کے شروع میں بھی شام جنگ بندی سے متعلق مشرق وسطی کے جو علاقائی طاقتیں ہیں اور عالمی جو قوتیں ہیں ان کے مابین ایک معاہدہ ہوا تھا, اور جمعے کی ڈیڈ لائن تھی, وہ ڈیڈ لائن گزر چکی ہے, اس پہ عمل درآمد جو ہے نہ ہو سکا. تو اس میں پھر اس معاہدے کو کس طرح آپ کہہ سکتے ہیں کہ یہ ایک اہم پیش رفت ہے, اور آپ کس بنیاد پہ یہ کہہ سکتے ہیں کہ اس پر عمل درآمد جو ہے وہ ہوگا؟
وہی والی بات ہے, دونوں بڑے پلیئر ہیں امریکہ اور روس. اس میں جو ایکچوئل نیچے جو گراؤنڈ پہ لڑائی چل رہی ہے, داعش ہیں, داعش کے خلاف بشار الاسد کی فوج ہے, باغی ہیں وہاں پر. اب دیکھیں امپلیمنٹیشن جنہوں نے کرنی ہے, کیا ان کو اس معاہدے میں کہیں کوئی جگہ ہے ان کی, کہیں ان کو شامل کیا گیا ہے کسی بات چیت میں؟ ہوتے ہیں دونوں کی دونوں قومیں یا دونوں کے دونوں ممالک, یا روس ہو گیا اور امریکہ ہو گیا, تو یہ تو اپنی سپورٹ تو ختم کر سکتے ہیں, لیکن وہ جو لڑنے والے ہیں نیچے, وہ جن کی وجہ سے یہ ساری جگہ تباہی ہو رہی ہے داعش کی وجہ سے, ان کے ساتھ معاہدہ تو نہیں ہوگا, ان کے ساتھ تو لڑائی چلے گی. اس معاہدے میں کیا رزلٹ دینا ہے, مجھے ابھی تک اس کی کوئی, میں تو کچھ پازیٹو نہیں ہوں.
صحیح ہے بالکل, اور پھر وقت ہی دکھائے گا کہ یہ امپلیمنٹ ہو سکے گا یا نہیں. ابھی کہا جا رہا ہے کہ صدر اوباما اور صدر پوٹن نے اس عبوری معاہدے پر بحث بھی کرنی ہے. تو بہت شکریہ بریگیڈیئر صاحب, لیکن آپ مزید کچھ دیر کے لیے ہمارے ساتھ رہیے. بھارت سے منیش کمار صاحب نے بھی ہمیں جوائن کیا ہے. جی آداب منیش کمار جی. منیش کمار آپ کو آواز آ رہی ہے؟
جی جی آواز آ رہی ہے
جی. منیش کمار جی, یہ بات کی جا رہی ہے کہ یہاں پاکستان میں پٹھان جو کوٹ حملہ ہوا اس حوالے سے ایف آئی آر جو ہے وہ بھی کچھ لوگوں کے خلاف دائر کی جا چکی ہے, اور یہ بھی خبر ہے کہ جو یہاں پاکستان میں وزیراعظم صاحب نے اسپیشل انویسٹیگیشن ٹیم تشکیل دی تھی وہ بھی اگلے ماہ بھارت کا دورہ کریں گی. تو آپ سے میں یہ جاننا چاہوں گی کہ آج جو بھارتی وزیر دفاع ہے انہوں نے ایک پریس کانفرنس کی ہے اور انہوں نے یہ کہا ہے کہ پٹھان کوٹ حملے سے متعلق ایف آئی آر فائل کرنا جو ہے وہ کافی نہیں ہے اور پاکستان کو سیریس ایکشنز لینے کی ضرورت ہے. اس سے پاکستان بھارت کا مراد کیا ہے, مزید کیا سیریس ایکشنز کس کو وہ کہنا چاہ رہا ہے؟
دیکھیے, بھارت میں جو پٹھان کوٹ حملے ہوئے ہیں اس کو لے کر کے ایک یہ پولیٹیکل مسئلہ بنا ہوا ہے, اور اس بیان میں مجھے زیادہ کچھ اس میں بھی جو ہے ڈومیسٹک پولیٹکس کا یہ نظر آ رہا ہے. وہ ریزن یہ ہے کہ ہندوستان میں پارلیمنٹ سیشن اسٹارٹ ہونے والے ہیں, اور پارلیمنٹ سیشن اسٹارٹ ہوتے ہی یہ پھر مودی سرکار کو وپکشی پارٹیاں یا جو اپوزیشن پارٹیز ہیں وہ یہ سوال کریں گے کہ بھائی پٹھان کوٹ حملہ ہوا لیکن پھر بھی جو ہے جو جن ناموں کو لیا جا رہا ہے ان لوگوں کے خلاف جو ہے کوئی کاروائی نہیں ہوئی ہے, صرف ایف آئی آر ہو گیا ہے. تو یہ مسئلہ جو ہے یہ اس نظریے سے ہمیں دیکھنا چاہیے. جہاں تک مجھے سمجھ میں آتا ہے کہ جو ہندوستان پاکستان کی جو دونوں سرکاریں جس کوآرڈینیشن کے ساتھ کام کر رہی ہیں اس میں مجھے لگتا ہے کہ یہ ایک تو یہ ویلکم اسٹیپ ہے, کم سے کم اس بار ایف آئی آر بھی تو ہوا ہے, پاکستان کی طرف سے ایک سیریسنس بھی نظر آ رہا ہے. تو یہ بیسیکلی جو ہے یہ ڈومیسٹک پالیٹکس کے نظریے سے اس کو دیکھنا چاہیے کہ اس طرح کا جو بیان جو ہے ہندوستان کے اندر ہو رہا ہے بس اس کو اسی حساب سے دیکھنا چاہیے.
اچھا, آپ کا کہنا ہے کہ یہ ایک سیاسی بیان تھا وزیر دفاع کا جو انہوں نے دیا ہے. لیکن ایک اور سوال آپ سے یہ میں کرنا چاہوں گی کہ اسپیشل انویسٹیگیشن ٹیم پاکستان کی وزٹ کریں گی اگلے ماہ کے فرسٹ ویک میں, کہا جا رہا ہے کہ شاید وزٹ کرے بھارت کا, لیکن بھارت کا وہ بیان ہمیں یاد ہے کہ وہ اس ٹیم کو جو پٹھان کوٹ ایئر بیس ہے وہاں جانے نہیں دے گی. تو اب بھی کیا بھارت اسی بیان پر قائم ہے, اور اگر ہے تو اگر یہ ٹیم وہاں نہیں جاتی تو پھر تحقیقات جو ہے اس کا فائدہ کیا ہے اور اس انویسٹیگیشن ٹیم کے جانے کا کیا فائدہ ہوگا؟
دیکھیے, اس میں دو چیز سمجھنے والی بات ہے. پہلی بات یہ کہ آئندہ پچھلے چھ مہینے میں ہم نے دیکھا ہے کہ پاکستان کی سرکار اور ہندوستان کی سرکار جس طرح سے ڈیفنس کے لیول پہ یا پھر جو ہمارے سیکورٹی ایڈوائزرز کے لیول پہ جس طرح سے یہ لوگ بات چیت کر رہے ہیں وہ نہ میڈیا جان پاتا ہے نہ کہیں اور لوگوں کو پتہ چلتا ہے, ہمیں رزلٹ سنایا جا رہا ہے. تو یہ مجھے لگتا ہے کہ کچھ باتیں جو بیان بازی ہو رہی ہے دونوں سائڈ سے جو ہوتی ہیں جو سرکاریں کہتی ہیں وہ مجھے لگتا ہے کہ ایک کوآرڈینیشن کے حساب سے ہو رہا ہے, اور دوسری بات کہ اگر وہ ٹیم آ رہی ہے ہندوستان کے اندر آ رہی ہے تو ضرور اس میں مودی صاحب کی سرکار کے ساتھ سہمتی کوئی بات چیت ہوئی ہوگی تبھی وہ آ رہے ہیں, اور وہ اگر آئیں گے تو یہ مجھے لگتا ہے کہ ایک ویل کوآرڈینیٹڈ اٹمپٹ ہوگا کہ کس طریقے سے جو ہے اس پورے مسئلے کو آگے دیکھا جائے. دے مسٹ بی ہیونگ سم پلانز جو ہمیں پتا نہیں ہے, کیونکہ یہ بار بار ہم پچھلے چھ مہینے میں دیکھ رہے ہیں کہ لگاتار دونوں سرکاریں کام کرتی ہیں اور بعد میں جو ہے وہ لوگوں کو بتاتی ہیں.
اوکے, آخری سوال آپ سے مکیشی یہ کرنا چاہوں گی, یہ بھی اطلاعات ہیں کہ جو اسپیشل انویسٹیگیشن ٹیم ہے پاکستان کی اس کے دورے کے بعد بھارت کے جو فارن سیکرٹری ہے جے شانکر صاحب وہ پاکستان کا دورہ کریں گے اور باہمی جو مذاکرات ہے اس پہ بات چیت جو ہے وہ کی جائے گی کہ اس کو کس طرح دوبارہ ریزیوم کیا جائے. تو کیا یہ جتنی بھی پیش رفت ہوئی ہے ابھی تک آپ دیکھ رہے ہیں کہ حالات جو ہیں اب وہ بہتری کی طرف جا رہے ہیں؟
دیکھیے, جس طرح کی جو سگنلز جو دونوں سرکاریں دے رہی ہیں اس سے تو ایک چیز بالکل یہ بالکل کرسٹل کلیئر ہے, بالکل صاف ہے کہ ہندوستان اور پاکستان کی سرکاروں نے یہ طے کر لیا ہے کہ کم وقت میں بات چیت جاری رہے گی اور ہر طرح کے مدعے کے اوپر جو ہے بات چیت ہوگی, اور مجھے لگتا ہے کہ اس پہ جو ہے آگے میڈیا کو خاص کر کے اس طرح کے سکو صبح جو ہے وہ اس کو بنانے کی ضرورت نہیں ہے. حالانکہ ہم جانتے ہیں سچی مانے اچھی طرح سے اس چیز کو جانتے ہیں کہ ہندوستان اور پاکستان کے جو میڈیا کا ایک سیکشن ہے وہ چاہتا ہے کسی طرح سے یہ جیوپوڈائز ہو جائے اور اس طرح کی چیزیں جو ہے وہ بیچ میں نکلتے رہتی ہیں, اور اسی سندربھ میں اس ایف آئی آر کو بھی دیکھا جا سکتا ہے. آپ دیکھیں گے کہ ایک دو دن کے اندر میں وہ باتیں جو ہے جو پولیٹکس पॉलिटिकल पार्टीज उठाएंगी और मीडिया उसे जो है हिंदुस्तान में मोदी सरकार को घेरने के लिए उसका इस्तेमाल करेगी। लेकिन हम जैसे लोगों के लिए ये अच्छी बात है कि भाई पाकिस्तान और हिंदुस्तान के बीच बातचीत हो, और ये हमारा ये आम जो लोग हैं उसकी बेहतरी के लिए भी जरूरी है कि भाई हिंदुस्तान पाकिस्तान बातचीत करे, क्योंकि बातचीत के अलावा तो कोई दूसरा रास्ता तो हमें नजर नहीं आता है।
ओके, थैंक यू सर। और ब्रिगेडियर साहब, आपसे मैं ये जानना चाहूँगी, ये जो FIR दर्ज हुई है, फाइल की गई है, आप क्या समझते हैं, क्या जो स्पेशल इन्वेस्टिगेशन टीम है उनको कुछ मालूमात जो हैं वो मिली हैं और उसके बुनियाद पर ये दर्ज हुई है ये FIR, या फिर के भारत और दीगर जो आलमी कंट्रीज हैं उनके दबाव में आकर पाकिस्तान ने ये स्टेप लिया है?
मेरा ख्याल है ये पॉलिटिकल मूव ज्यादा नजर आती है। देखिए, जो इंफॉर्मेशन उन्होंने शेयर की है भारतीय साइड ने, उसमें कुछ चीजें थी जिसके बारे में कहा जा रहा है कि ये नामुकम्मल है। तो जब तक कोई तफसील मुकम्मल नहीं होती उसको यार बड़ा महत्व नहीं रखता। सबसे बड़ी चीज मैं जो इस चीज में देख रहा हूँ ये एक किस्म के मुझे भी नाम उनका नहीं आ रहा बात होती, वो कह रहे थे ना कि एक मूवमेंट है, मुझे इस तरह की वो चीज चल जाती है।
जी ब्रिगेडियर साहब, आपकी लाइन जो है वो काफ़ी ख़राब है, और मुझे बल्कि यूं लग रहा है कि शायद हमारी जो स्टूडियो है उसमें कोई टेक्निकल प्रॉब्लम की वजह से हमारे गेस्ट की जो बातचीत है वो सही तौर पर हमें सुनाई नहीं दे रही हैं। लाइंस जो हैं वो भी आज बार बार ड्रॉप हो रही हैं। आइंदा इस मौजू पे हम बात करेंगे। बहुत शुक्रिया आपका, आपने हमें टाइम दिया, और मनीष कुमार साहब जो हैं उनके भी हम शुक्रगुजार हैं। और सामीन, प्रोग्राम को हम आगे बढ़ाना चाहेंगे, और मातृ ज़ुबान का जो आलमी दिन कल मनाया गया उस मौके पर यूनेस्को की जानिब से एक रिपोर्ट जो जारी हुई है उस पे हम बात करना चाहेंगे। इस वक्त हमारे साथ हैं फॉर्मर चेयरमैन ऑफ उर्दू लैंग्वेज अथॉरिटी प्रोफेसर फातेह मोहम्मद मलिक साहब, उनको हम खुश आमदीद कहते हैं। कोशिश हम कर रहे हैं कि एक एजुकेशनिस्ट डॉक्टर खादिम हुसैन साहब भी हमें ज्वाइन करें, और ये जो रिपोर्ट है इस हवाले से, इस पर इसमें ये जो अहम बात की गई है वो ये है कि जिस तरह से पाकिस्तानी स्कूलों में उर्दू की तरवीज हो रही है उससे वहाँ पर मुख्तलिफ दीगर जो कौमें हैं उनमें तहफ़ुज़ात जो हैं वो पाए जाते हैं, या शिकायत जो हैं उसका सबब ये बन रही है। इस पे हम बात करेंगे, और इस मौजू पे हमारे जो रिपोर्टर हैं मोहम्मद इश्तियाक, उन्होंने लोक वर्सा की जो एग्जीक्यूटिव डायरेक्टर हैं डॉक्टर फौजिया सईद, उनसे बातचीत की है। एक मुख्तसर उनका साउंड बाइट है, वो भी हम आपको सुनाना चाहेंगे। फिर उस पे प्रोफेसर फातेह मोहम्मद मलिक साहब जो हैं उनके हम कमेंट्स लेंगे, और हम कोशिश कर रहे हैं कि डॉक्टर खादिम हुसैन साहब भी हमें ज्वाइन करें। आइए सुनते हैं कि फौजिया, डॉक्टर फौजिया सईद ने क्या कहा।
हम अपनी मादरी ज़बानों की इज़्ज़त नहीं करते, इज़्ज़त नहीं करते, उनको हम नीचा समझते हैं, हमें लगता है कि आगे ज़िंदगी में तरक्की करने के लिए वो बेमायनी है। तो जिस माशरे में जो तहजीब जो है या जो माशरा जो है वो अपनी ज़बानों को घटिया समझे, वहाँ ज़बानें मरेंगी ही। ये जो एक टैबू है और ये जो सोच है, ये अच्छे माशरों की सोच नहीं होती। ऐसी वो माशरे जिसमें हमने अपनी औलाद को, अपनी अगली जनरेशन को एक अपनी साख देनी है, एक शनाख्त देनी है कि हम पाकिस्तानी लोग हैं और हमारी बहुत से रंग हैं और हम एक डाइवर्स सोसाइटी हैं, इसीलिए तो हम फेडरेशन हैं। अब देखिए ना, हमारा स्ट्रक्चर पूरा जो है इट कॉल्स फॉर डाइवर्सिटी, इट कॉल्स फॉर रिस्पेक्ट फॉर डाइवर्सिटी। हम एक फेडरेशन है, हमारी कई इकाइयाँ हैं, उन इकाइयों के कई रंग हैं, उन इकाइयों की कई ज़बानें हैं, हम उनको माने बगैर कैसे एक दूसरे को गुद्दम गुत्ता एक बनाते चले जाएंगे, एक रंग दे देंगे, एक ही उसको आवाज़ दे देंगे, ऐसा नहीं हो सकता। उससे दूरियाँ बढ़ती हैं, उससे एनिमोसिटीज़ बढ़ती हैं, उससे एक दूसरे के वो गले काटने को तैयार हो जाते हैं। ऐसा नहीं करना चाहिए कौमों को। जितनी डाइवर्सिटी को आप अप्रिशिएट करेंगे उतनी ही एनिमोसिटीज़ घटेंगी।
جی. اور ڈاکٹر خادم حسین صاحب, آپ سے ہم جاننا چاہیں گے کہ جس طرح یونیسکو کی رپورٹ میں کہا گیا ہے کہ اسکولوں میں اردو کی ترویج جو ہے وہ شکایات کا سبب بن رہی ہے, کہاں تک آپ اس سے اتفاق کرتے ہیں اور وجوہات کیا ہیں اس کی؟
دیکھیے, پہلی وجہ تو یہ ہے کہ جو مختلف قوم یہاں رہتی ہیں, بستی ہیں پاکستان کے اندر, وہ ایک تہذیبی شناختیں رکھتی ہیں اور اس کے ساتھ ایک پوری دانش ہے, اور وہ دھرتی کی آوازیں ہیں جو ان کی زبانوں میں منتقل ہوتی ہیں اگلی نسلوں کو. پھر تخلیقیت کی کا ایک بہت بڑا خزانہ ہے جو ان زبانوں میں چھپا ہوا ہے. تو اگر مختلف زبانیں ہوں, ملٹی لنگول انوائرمنٹ ہو, ایسا ماحول جس میں کثرت سے زبانیں بولی جائیں, وہ مستحسن ہے. لیکن اگر ایک زبان کو قومی زبان قرار دیا جائے اور باقی تمام قوموں کو اور تہذیبوں کو اور شناختوں کو اور اس طرح اس علم کے خزانے کو دبا دیا جائے یا اس کا گلا گھونٹا جائے, تو پھر اس کا نتیجہ لازماً یہ نکلے گا کہ ایک تو پورے علم میں کمی آئے گی, یعنی اس پورے ملک کی ریاست کے پورے علم میں کمی آئے گی, اس کی ڈائیورسٹی میں یا اس کی تنوع میں کمی آئے گی, اس کو خوبصورتی اور رنگا رنگی میں کمی آئے گی. لیکن دوسری طرف جب آپ مارجنلائز کرتے ہیں تو اس کا ایک رد عمل ہوتا ہے, اور رد عمل شدید ہو سکتا ہے, اور اس کی مثالیں پاکستان کی تاریخ میں موجود ہیں. دوسری بات یہ ہے کہ آئین کے اندر, پاکستان کے آئین کے اندر آرٹیکل 28 میں واضح طور پہ یہ حق مانا گیا ہے ایک بنیادی حقوق کے حوالے سے کہ کوئی بھی وفاقی اکائی اپنی زبان کو اور کلچر کو, ثقافت کو آگے بڑھانے کے لیے اقدامات کر سکتا ہے, کر سکتی ہے. لیکن اس طرح جو واضح طور پہ بات سامنے آ رہی ہے, تو جو قومی زبانیں ہیں ان قومی زبانوں کا گلا گھونٹنے کے لیے مختلف قسم کے طریقے اپنائے جا رہے ہیں, جس کی وجہ سے
یہ آپ کے تحفظات ہیں. اوکے, بہت شکریہ ڈاکٹر خادم حسین صاحب, ٹائم بہت کم ہے. پروفیسر فاتح محمد ملک صاحب, خادم حسین صاحب کو بھی سنا اور ایک ساؤنڈ بائٹ بھی ہم نے آپ کو سنایا, آپ کیا کہنا چاہیں گے, کس طرح آپ اس رپورٹ کو دیکھ رہے ہیں؟
باتیں میں کہنا چاہتا ہوں. پہلی بات یہ کہ تمام پاکستانی زبانیں ہماری اپنی زبانیں ہیں, قوم کی زبانیں ہیں, اور ہر زبان کو نشو و نما اور ترقی کا حق حاصل ہے, اور پورا پورا حق دینا چاہیے, سہولت دینی چاہیے اور دی جا رہی ہے. لیکن وفاق کی جو مختلف اکائیاں ہیں ان کے درمیان رابطے کی بھی تو ایک زبان ہونی چاہیے, ایک ایسی زبان کہ جو پاکستان کے ہر علاقے میں بولی جاتی ہے, سمجھی جاتی ہے, اور ایک کراچی, سندھ اور بکھرے ہوئے اور لوگ جو خود کو اہل زبان کہتے ہیں ان کی بھی ماں بولی ہے اردو. تو ایک تو یہ میں کہوں گا کہ اس سے کوئی اختلاف نہیں ہے کہ پاکستان کی ہر زبان ہر پاکستانی کے لیے مقدس ہے, اور اس کی ترقی اور آزادانہ نشو و نما کے لیے بیش از بیش کوشش ہونی چاہیے. دوسری بات جو میں کہنا چاہتا ہوں وہ ایک الجھن ہے ہمارے ماہرین لسانیات میں. اردو کو پاکستان کی قومی زبان پاکستان بننے کے بعد نہیں بنایا گیا, وہ تحریک پاکستان کے دوران کلکتہ سے لے کے اور پشاور تک مختلف زبانیں بولنے والے مسلمانوں کے درمیان رابطے کی زبان تھی. اس زبان نے ہی کلکتہ کے بنگالی کو پشاور کے پشتو سپیکنگ کے ساتھ ہم رشتہ کیا, اور دونوں ایک کے دل ایک ساتھ دھڑکنے لگے, اور بالآخر دونوں نے تحریک پاکستان میں حصہ لے کے پاکستان کو قائم کیا. آج بھی پاکستان کے اندر صورت یہ ہے کہ کوئی آدمی, مثلا ذوالفقار علی بھٹو تھے, انگریزی انہیں بہت پسند تھی, لیکن وہ جب چترال میں جاتے تھے تو اردو میں بات کرنے پہ مجبور تھے کہ چترال کے لوگ انگریزی نہیں سمجھتے. تو بات یہ ہے کہ اردو کو پاکستان کی ضرورت نہیں ہے جتنی پاکستان کو اردو کی ضرورت ہے. تو ہر ماں بولی کو ترقی کرنی چاہیے, وسائل مہیا کرنے چاہیے قوم کو اس کی جو ورثہ ہے ماضی کا جی. اس کے تحفظ کے
بالکل یعنی آپ کا یہ کہنا ہے کہ جو قومی زبان ہے جی پروفیسر صاحب ٹائم بالکل ختم ہو چکا ہے آپ کا یہ کہنا ہے کہ جو قومی زبانیں ہیں اور باقی علاقائی زبانیں ہیں ان میں ایک بیلنس جو ہیں وہ قائم رکھنا ضروری ہے بہت شکریہ آپ دونوں مہمانوں کا اس کے ساتھ ہی شہناز نفیس کو اجازت دیجیے اللہ حافظ